इन मॉन्टपेलियर स्ट्रीट पे, और अब वो आ गए हैं 3525 प्लैटिनम ड्राइव पे मिसिसागा में। तो अगर आपको कॉल करना है इनको तो आप कर लें 905-606-2345 पे।
का ताल्लुक माय इंश्योरेंस ब्रोकर से है। माय इंश्योरेंस ब्रोकर के वकार अजीम कहते हैं कि गाड़ियों का, घर का, या अगर आपने अपने बिजनेस का इंश्योरेंस करवाना हो तो इस नाम वकार अजीम से कांटेक्ट कीजिए 416-302-2522। इसके साथ साथ हेयर मैक्स के जनाब शिराज रहीम का कहना है कि अगर आपके घर में किसी को सुनने में कमी हो गई हो, कमी हो रही है, तो आप हेयर मैक्स के शिराज रहीम से कॉन्टैक्ट कीजिए। आपका हेयरिंग टेस्ट एब्सोल्युटली फ्री कर दिया जाएगा। 416-792-8792 इनका फोन नंबर है। लास्ट बट नॉट लीस्ट ग्रिल एंड हट इमरान खान यहां पर होते हैं 1935 ड्रू रोड में मिसिसागा में, ड्रू एंड ब्रैमली का मेजर इंटरसेक्शन। पाकिस्तान के लजीज खाने खाने हो आपने तो ग्रिल एंड हिट, ग्रिल एंड हट नॉट हिट, ग्रिल एंड हट इमरान खान का फोन नंबर है 905-405-8383।
जी बीबी जरदारी साहब जो हैं आज फिर से बड़ा भड़के हुए थे, आज चित्राल के अंदर थे और उन्होंने तो आज कहा जी कि ये पीडीएम का जो कोलिशन अलायंस था ये बिल्कुल ठीक नहीं था, क्योंकि इसके अंदर जितने भी लीडर्स थे वो सिर्फ और सिर्फ वेंजियंस की पॉलिटिक्स कर रहे थे। ते पाहन फिर तुसी उसका हिस्सा क्यों बने, तुसी तो खुद फॉरन मिनिस्टर से उस दिन है जी। वो कहते हैं जी कि जो भी कोई पीपल्स पार्टी उनको सुझाव देती थी तो वो इनको नहीं मानती थी, उसकी वजह यह है कि पीडीएम के अंदर सारे के सारे पुराने पॉलिटिशियंस थे और पुराने पॉलिटिशियंस जो हैं बड़े वेंजियंस हैं उनके अंदर। और मैं चाहता हूं कि अगर लोगों की सफरिंग खत्म करनी है तो जो जवान पॉलिटिशियंस हैं उनको आप वोट दें, यानी कि जी मिनू वोट दें, मिनू प्राइम मिनिस्टर बनाओ है जी। आज इस्लामाबाद हाई कोर्ट ने ऑर्डर दिया है केयर टेकर प्राइम मिनिस्टर अनवारुल हक काकर साहब को कि वो इन पर्सन अदालत के अंदर अक्टूबर 29 को हाजिर होंगे ताकि उनसे जवाब लिया जा सके। ये जो एक केस आया था बलोच एनफोर्स डिसअपियरेंस कमीशन की तरफ से जिसमें कहा गया था कि 29 बलोच स्टूडेंट्स कुछ जो हैं वो गायब हैं तकरीबन 55 के करीब, और अभी तक जो है प्राइम मिनिस्टर ने वादा भी किया था और उसको कुछ नहीं किया। इसके अलावा अदालत ने इस्लामाबाद हाईकोर्ट के जस्टिस मोहसिन अख्तर कियानी ने कहा कि हम आपको 7 डेज देते हैं कि इसकी सारी जो चीजें हैं रिकमेंडेशंस जो कमीशन की थी उसको इंप्लीमेंट करें, स्टूडेंट्स की रिकवरी करें। और इसके अलावा उन्होंने डिफेंस और इंटीरियर मिनिस्टर्स और सेक्रेटरीज जो हैं उनको भी बुलाया है। हालांकि अटॉर्नी जनरल ऑफ पाकिस्तान ने कोर्ट को रिक्वेस्ट किया था कि प्राइम मिनिस्टर और मिनिस्टर्स को ना बुलाया जाए, लेकिन कोर्ट ने कहा जी इन सबको सामने आने की जरूरत है और बात करने की जरूरत है। ये सारी जो पिटीशन थी ये डाली थी एडवोकेट इमान मजारी ने इस्लामाबाद हाईकोर्ट में। एक सब कमेटी जो है फेडरल कैबिनेट की उसने रिकमेंड किया है जी कि इमरान खान साहब और उनके साथ 28 और जो लोग हैं उनको जो एग्जिट कंट्रोल लिस्ट है ECL उस पर डाला जाए इन अल कादर ट्रस्ट केस। और इन्होंने कहा है कि जी अलेज किया है कि इमरान खान और उनकी बेगम जो है बुशरा बीबी उन्होंने ऑब्टेन किए थे बिलियंस ऑफ रुपीज एंड लैंड वर्थ हंड्रेड ऑफ कनाल्स फ्रॉम बैरिया टाउन फॉर लीगलाइजिंग 50 बिलियन रुपीज जो कि बाद में फिर इमरान खान साहब ने वापस भी किए थे। तो इस सिलसिले में जो इंटीरियर मिनिस्टर हैं सरफराज बुगटी साहब उन्होंने आज ये अटेंड की थी मीटिंग, उनके साथ बहुत सारे डिपार्टमेंट के ऑफिशियल्स भी थे। उसमें कहा गया कि 41 जो वेरियस डिपार्टमेंट से नेम आए हैं उनको ECL पे डाला जाए, 13 केसेस को हटाया जाए ECL से और 7 नेम्स को भी इस पे से रिमूव किया जाए, लेकिन इनके नाम और इनके साथी जो है 28 उनके नाम डाले जाए। आज PTI ने अपनी एक और अनाउंसमेंट की है मेजर, जिसमें के जो लीगल टीम को हेड कर रहे हैं इमरान खान साहब की शेर अफजल खान मरवत उनको पार्टी का सीनियर वाइस प्रेसिडेंट बनाया गया है। इसकी सारी डिटेल्स आज पार्टी ने अपने एक्स अकाउंट के ऊपर दी। इसके जो नोटिफिकेशन था इसको साइन किया हुआ है इनके सेक्रेटरी जनरल उमर अयूब ने, और उन्होंने कहा जी मरवत साहब ने कि मेरे पे जो ये रिस्पॉन्सिबिलिटीज डाली जा रही हैं ये मुझे मोटिवेट करेंगी कि मैं हार्डर वर्क करूं और थैंक यू वेरी मच मेरे पे एतमाद करने के लिए। इससे पहले कासिम सूरी, फिरदौस शमीम नकवी और सैफुल्ला अबरो जो थे उनको भी सीनियर वाइस प्रेसिडेंट बनाया गया था। फॉर्मर पंजाब MNA सिमाविया ताहिर को अब प्रेसिडेंट PTI फॉर नॉर्दर्न पंजाब जो है अपॉइंट किया गया है। तो ये कुछ नई अपॉइंटमेंट्स जो हैं ये सामने आई हैं। अच्छा जनाब, कुछ दिन पहले कंप्लेंट्स आई थी, बेशुमार कंप्लेंट्स आई थी अगेंस्ट जस्टिस मजर अली नकवी के खिलाफ। तो उस सिलसिले में एक सुप्रीम जुडिशियल काउंसिल जो था वो बनाया गया था। उस सुप्रीम जुडिशियल काउंसिल ने आज एक शो कॉज नोटिस जो है इनको दिया है और इसको पास किया है। इस नोटिस को 4-1 यानी 4 जजेस ने यस कहा है और एक ने ना किया है, और इनको कहा गया कि जो भी कोई कंप्लेंट्स आपके खिलाफ डाली गई हैं उनकी आके आप क्लैरिफिकेशन दें इन 14 डेज। ये जो सारे इनके खिलाफ कंप्लेंट्स आए थे, ये फॉर्मर चीफ जस्टिस ऑफ पाकिस्तान उमर अताब बंदयाल जो थे उनके जमाने में आए थे, और ये मैटर उन्होंने फिर जस्टिस मसूद को फॉरवर्ड किया था। उन्होंने कहा था आप एग्जाम करें, एग्जामिनेशन इसकी करें और अपना लीगल ओपिनियन इसके ऊपर दें। चलो जी, कोई चंगी खबर भी सुना देने हैं। पाकिस्तानी अमेरिकन एंटरप्रेन्योर हैं डॉक्टर सुहेल मसूद, उनको आज अमेरिका का सबसे बड़ा अवार्ड एंटरप्रेन्योर ऑफ द ईयर 2023 नेशनल अवार्ड जो है वो दिया गया था। उन्होंने अपनी ऑर्गेनाइजेशन को 1986 में फॉर्म किया था और तकरीबन तमाम ही 50 स्टेट्स के अंदर जो है ये पाकिस्तानी अमेरिकन डॉक्टर सुहेल मसूद अपना ये चलाते हैं, हेल्थ केयर के ये अपना अदारा चलाते हैं जिसका नाम है काबा फ्यूजन। काबा फ्यूजन जो है वो काम करता है पेशेंट केयर, पैलेटिव केयर, पॉजिटिव क्लिनिकल आउटकम्स, और तकरीबन 1500 हेल्थ प्रोफेशनल्स इनके साथ काम करते हैं। इसके अलावा स्पेशलिटी फार्मेसीज भी हैं इनके अंदर यूएसए में। तो इनकी खिदमत के ऊपर इनको आज जो है ये सबसे बड़ा जो है एंटरप्रेन्योर अवार्ड अमरीका में दिया गया है। मुंबई पुलिस ने आज एक आदमी को अरेस्ट किया है क्योंकि उनके कंट्रोल रूम में उनको न्यूज आई कि वो आदमी दाऊद इब्राहिम जो कि गैंगस्टर है उसके कहने पर मोदी जी और यूपी के जो चीफ मिनिस्टर हैं योगी आदित्यनाथ उनके ऊपर अब अटैक करेगा और उनको मारने की कोशिश करेगा। उसके साथ ही जो है पुलिस उसके पीछे लग गई और पता चला जी कि कामरान आमिर खान 29 इयर्स उसकी एज है और ये सियोन का रहने वाला है, उसको फिर जो है पकड़ा गया। और मोदी जी और योगी आदित्यनाथ साहब के ऊपर पहले भी बहुत सारे थ्रेटनिंग कॉल्स आते रहे हैं। इस लड़के ने यह भी कहा था कि जे हॉस्पिटल जो है उसको भी ये उड़ा देगा। मुंबई पुलिस ने जब इसको पकड़ा तो पता चला कि ये सारी फेक न्यूज थी, कोई ये इन टच नहीं था दाऊद इब्राहिम के साथ। और इससे पहले जो इनको इतलाएं आई थी यहां पे पुलिस डिपार्टमेंट में, उसने कहा था कि जी मैं मोदी जी को और उनके नाम का जो स्टेडियम है अहमदाबाद में नरेंद्र मोदी स्टेडियम जिसमें भी ये फाइनल भी खेला गया था उसको मैं उड़ा दूंगा अगर आपने मुझे 500 करोड़ ना दिए तो, और अगर आपने रिलीज ना किया गैंगस्टर लॉरेंस बिश्नोई को। इसके अलावा उनको अगस्त के अंदर भी केरला पुलिस को भी एक आदमी ने फोन किया था और उसने कहा कि अगर मोदी जी जो दो दिन के विजिट पे आ रहे हैं स्टेट में अगर वो आए तो हम उनको उड़ा देंगे। उस लड़के को भी पकड़ा तो पता चला ये सारी ऐसे ही जो हैं ये फेक न्यूज हैं, ऐसे ही मजाक मचाया हुआ है। एनआईए जो है नेशनल इन्वेस्टिगेशन एजेंसी इंडिया की, उसने जनाब 14th लोकेशंस पे पंजाब और हरियाणा के अंदर अब जो है वो छापे मारे हैं क्योंकि इंडियन काउंसलेट जो सैन फ्रांसिस्को में जिसको के अटैक किया गया था मार्च 19 और जुलाई 2 में, और इसमें कहा गया था कि कुछ लोग क्रिमिनली ट्रेसपास करके अंदर आए हैं और उन्होंने वैंडलिज्म किया है, प्रॉपर्टी को डैमेज किया है और जो काउंसलेट की जो इमारत थी उसको आग लगाने की कोशिश की थी। तो यह पता चल रहा था जैसे कि प्रो खालिस्तानी एंटिटीज ये हैं। उस सिलसिले में आज जो रेड्स हैं मोगा, जलंधर, लुधियाना, गुरदासपुर, मोहाली, पटियाला में पंजाब में की गई हैं और कुरुक्षेत्र और यमुनानगर में हरियाणा में की गई हैं। और एनआईए जो है वो उसने विजिट किया था सैन फ्रांसिस्को में इन अगस्त में और फिर उन्होंने कहा था कि इसके सारे आंकड़े जो हैं हमारे मुल्क में जाके मिलते हैं और उसी के ऊपर फिर प्रोब बिठाई थी और उस सिलसिले में आज इन्होंने रेड्स की हैं। रणवीर कपूर और रश्मिका मंदाना की फिल्म एनिमल आने वाली है, उस सिलसिले में वो अपनी फिल्म को बहुत ज्यादा प्रमोट कर रहे हैं और आज काफी जगहों पे वो देखे गए और पेपराजीज जो हैं उनके सामने जो है वो उन्होंने एक फिंगर हार्ट्स बनाए, फिंगर हार्ट्स बना के और लोगों को बड़ा खुश किया। इसके अलावा रश्मिका ने बड़े जो किसेस ब्लो किए और इसके अलावा रणवीर जो है उसके ऊपर कुछ लोग जो चिल्ला रहे थे तो रणवीर उसको कह रहा था अबे चिल्ला क्यों रहा है इतना, तो लोग जो है बड़ा हंसे फिर इसके ऊपर। आज फैंस जो हैं जी उन्होंने शाहरुख खान साहब से एक बड़ी ही अजीब रिक्वेस्ट पूछी। उन्होंने कहा शाहरुख खान साहब वैसे तो आप बहुत बड़े स्टार हैं लेकिन क्या आप टॉम क्रूज की जो मिशन इम्पॉसिबल डेट रेकनिंग पॉइंट 1 आई थी उसमें आप उसकी तरह आप बाइक पे बैठ के जंपिंग कर सकते हो कि नहीं? तो आपको पता ही है शाहरुख खान साहब जो हैं वो बड़े विटी हैं, उन्होंने कहा मेरे पास मोटरसाइकिल नहीं है यार तो मैं ये सब नहीं कर सकता। आज ना फिल्म जो है द रेलवे मैन उसकी आज प्रमोशन के लिए कुछ सितारे आर माधवन और जूही चावला वगैरह निकले हुए थे और आज लोगों के सामने इन्होंने सारे बीन स्पिल किए। उन्होंने कहा जिस वक्त मैंने क्यामत से क्यामत 1988 में देखी जूही चावला की तो मुझे उसी दिन इनसे प्यार हो गया और मैंने अपनी माँ से कहा कि अगर मैं शादी करूंगा तो इससे करूंगा, लेकिन जाहिर है कि शादी इनकी नहीं हो सकी। तो लोगों ने कहा अब तो आपकी ये नेटफ्लिक्स की जो सीरीज आई है इसमें तो आप बड़े खुश हो गए होंगे इनके साथ काम करके। उन्होंने कहा यही तो अफसोस है कि अब भी मैं इनसे नहीं मिल सका क्योंकि मैं जब अपने सारे सीन कर चुका था तब इनको बुलाया और इनके सीन अलग से करवा
ऐसे बैड लक जी।
हाँ जी, हाँ जी। और जनाब करण जौहर साहब की जो धर्मा प्रोडक्शंस हैं, उन्होंने कहा जी कि हम अब एकता कपूर की जो बालाजी मोशन फिल्म्स हैं उसके साथ मिलके कार्तिक आर्यन के साथ एक और फिल्म बनाएंगे। इस फिल्म का नाम जो है अभी तक अनटाइटल्ड है, उसको कोई नाम तो नहीं दिया गया। ये अनाउंसमेंट उन्होंने किया है कार्तिक आर्यन की 33rd बर्थडे के ऊपर आज, और उन्होंने कहा जी कि ये जो है इंस्टाग्राम पे, धर्मा प्रोडक्शन ने इंस्टाग्राम पे कहा कि जी ये लाइट्स कैमरा सरप्राइज थ्रिल टू अनाउंस अ न्यू स्टोरी ब्रूइंग फाउंड होम विद धर्मा प्रोडक्शंस एंड बालाजी फिल्म्स, और ये फिल्म जो है ये रिलीज की जाएगी August 15, 2025 को। और जनाब आज कैथरीन मॉर्गा जिन्होंने चार्ज किया था क्रिस्टियानो रोनाल्डो को कि जिस वक्त वो 24 इयर्स के थे कि उसने उसको रेप किया था लास वेगस के एक होटल बेडरूम के अंदर, तो जिसमें कि रोनाल्डो जो था हमेशा चार्जेस को ना करता रहा है और उसने कहा कि नो दिस रिलेशनशिप वॉज कंसेंसुअल। तो फिर उसके बाद 2010 में इनकी सेटलमेंट हो गई थी और रोनाल्डो ने 335,000 इसको दिए थे, लेकिन फिर जो है लेस्ली मार्क स्टोवल इसकी जो अटॉर्नी थी उसने कहा जी कि नहीं ये बिल्कुल ठीक नहीं है और आपको डैमेजेस $25 million के देने चाहिए। जब ये सारी की सारी चीज जो है जून 2022 में यूएस डिस्ट्रिक्ट जज जेनिफर डॉर्सी के पास पहुंची तो उन्होंने आज उसका फैसला देते हुए, वो सुन रही थी उस दिन से, और आज उसका फैसला देते हुए उन्होंने ये अपील जो है खारिज की स्टोविल की। तो स्टोविल जो है उन्होंने कहा जी कि नहीं आपने ये ठीक तरह से नहीं किया और आपने मिस यूज की है अपनी अथॉरिटी जो है, कुछ दिन पहले इसने कहा था, और इसने कहा जी कि आपको ये इसका साथ लड़की का देना चाहिए था। आज 3-judge बेंच जो था सैन फ्रांसिस्को में उसने इसका फिर से डिसमिस किया और इसने एग्री किया रोनाल्डो के लिए कि ये रिलेशनशिप कंसेंसुअल था, और बल्कि उल्टा उन्होंने जो वो लड़की थी मायोग्रा उसकी जो ये लॉयर है स्टोविल उसको फाइन किया है 335,000 का।
oh my God.
ठीक है जी। अच्छा जनाब रोनाल्डो और मसी जो है अब आखिरी बार फेस ऑफ कर सकते हैं सऊदी अरेबिया के अंदर। आपको पता ही है 10 साल से दोनों खेल रहे हैं, बड़े जबरदस्त एस किस्म के प्लेयर्स हैं, और ये जो है इनका मुकाबला हुआ था वैसे जनवरी में दिस ईयर मेसी की पीएसजी और रियाद की ऑल स्टार 11 जो पीएसजी ने जीती थी 5-4 से, और लग तो ये रहा था कि इनका जो लास्ट जो फेस ऑफ होगा वो होएगा वर्ल्ड कप या कि चैंपियंस लीग, लेकिन अब लग रहा है कि रियाद के अंदर एक फ्रेंडली खेला जा सकेगा जिसको के कहा जा रहा है द लास्ट डांस, तो अहेड ऑफ 2024 मेजर सॉकर लीग सीजन, तो उसके अंदर ये दोनों फिर से एक दूसरे के सामने आ सकते हैं। और जनाब एब्सोल्यूटली अवर लास्ट न्यूज इज अबाउट द वर्ल्ड कप दैट वाज हेल्ड इन इंडिया। इसके ऊपर डिफरेंट जो न्यूज़पेपर्स हैं दुनिया के उन्होंने बहुत ज्यादा इसके ऊपर जो है शोर मचाया, उन्होंने कहा कि ये बिल्कुल ठीक नहीं था। आज एक रिपोर्ट जो है इस सिलसिले की सिडनी मॉर्निंग हैरल्ड ने छापी और उन्होंने कहा जी कि इंडिया की टीम तो ब्रिलियंट है लेकिन और बड़ी जबरदस्त खेली है, लेकिन उनको शर्म शायद आएगी जो कुछ बीसीसीआई जो है वो कर रहा है। वो कहते हैं जी कि पाकिस्तान के जो कोचिंग डायरेक्टर थे मिकी आर्थर, उन्होंने तो बहुत सारी शिकायतें की थी कि ना तो यहां पे दिल दिल पाकिस्तान बजाया गया था, ना तो वहां पे पाकिस्तानी क्राउड को आने दिया गया था, और ना ही जो है यहां पे उनको सपोर्ट की गई थी। इस तरह की चीजें जो हैं वो सामने आई थी जो कि बड़ी ही शेमफुल है, और उन्होंने कहा था कि ये तो हमें वर्ल्ड कप का मैच नहीं लग रहा, ये आईसीसी का इवेंट लग रहा है या बीसीसीआई का इवेंट हमें लग रहा है, या ये सारा कुछ खुश करने की कोशिश की जा रही है जय शाह साहब को। तो वो कहते हैं जी कि इस तरह की चीज इतने बड़े इवेंट में सामने आना बिल्कुल ठीक नहीं है। उन्होंने कहा जी कि इसके अलावा और भी बहुत सारी प्रॉब्लम्स थी, इसके अंदर ये था कि राउंड रॉबिन फेज जो थी वो इंट्रोड्यूस की गई थी और उसके बारे में किसी को पता नहीं था। हालांकि आपको पता है कि 90s से जब ये फिक्स्चर्स चल रहे हैं वर्ल्ड कप के, तो 1 से 2 साल पहले ही सब कुछ पता होता है कि प्रोग्राम क्या होने वाला है, लेकिन कोई किसी को प्रोग्राम नहीं पता था। इवन जो ओपनिंग गेम थी उससे पहले भी क्या होने वाला है, इंग्लैंड और न्यूजीलैंड के जो बीच मैच था अहमदाबाद में, उसका भी किसी को पता नहीं था कि ओपनिंग फेस्टिविटीज क्या होंगी। तो एक खाली बिल्कुल एक स्टेडियम था जिसमें कि इनके लेजेंड सचिन तेंदुलकर चल के आए थे, और एक बिल्कुल एम्प्टी स्टेडियम में ट्रॉफी के साथ आए थे, उसमें कोई भी जो ग्लिट्स और ग्लैमर होता है ओपनिंग का वो नहीं है। तो फिर इनको जी बताया गया कि जी ये ग्लिट्स एंड ग्लैमर जो है ये इंडिया पाकिस्तान का जो मैच है उसके बीच में नजर आएगा, तो वो तो मिडिल ऑफ द टूर्नामेंट था। लोगों ने बड़ी हैरत का इजहार किया कि ओपनिंग के ऊपर सारा ग्लिट्स एंड ग्लैमर होता है, इसके बीच में नहीं होता है। बहरहाल जी, उसके अलावा उन्होंने कहा जी कि जो इनके ब्रॉडकास्ट राइट्स थे वो भी ठीक तरह से नहीं बिके, क्योंकि वो कह रहे थे जी कि 50 कोई बॉलीवुड की ट्यून्स की चीपियां मार के एक एक हम रिलीज कर रहे हैं, कोई जो है इसका वर्ल्ड कप का जो सारा है सॉन्ग और चीजें, तो उन्होंने कहा जी कोई भी इंटरेस्टेड नहीं था बॉलीवुड की वो ट्यून सुनने के लिए। एज अ रिजल्ट ब्रॉडकास्टर्स जो थे वो बिल्कुल इसमें इतना ह्यूज पैसे लगाने को तैयार नहीं थे, और फिर उन्होंने कहा जी कि ये सेरेमनी जो थी विदाउट ब्रॉडकास्टिंग जो थी इट वेंट अहेड। और फिर उन्होंने कहा जी अखबार ने, सिडनी मॉर्निंग हेराल्ड ने कहा है जी कि ये जो हैं चीजें सारी, इसके अंदर ये भी एक चीज देखी गई कि जो पाकिस्तानी ब्रॉडकास्टर थी जैनब अब्बास और इस तरह के और बहुत सारे जो पाकिस्तानी जर्नलिस्ट थे उनको भी नहीं आने दिया गया। तो ये सब चीजें जो हैं ये अपने डोमेस्टिक एजेंडा को अगर आपने खुश करने के लिए वर्ल्ड कप ऑर्गेनाइज किया है तो दिस वॉज अ लॉस्ट अपॉर्चुनिटी फॉर यू एंड पीपल आर वेरी अनहैप्पी विद इट।
There you go.
हाँ जी, तो ये है
मगर बेमानी हो गई
स्टोरी। हाँ, एंड में बेमानी,
एंड में बेमानी हो गई।
That's okay.
वो कैच को कह रहे ना कि वो ड्रॉप कर दिया।
हाँ, वो कहते हैं वो जो है उसका क्या नाम था, ऑस्ट्रेलियन जो लड़का था ट्रेविस हेड, वो कहते हैं जी कि उसका जो है उसने कैच पकड़ा नहीं था ठीक तरह से, उसने पकड़ा और फिर उसके हाथ से गिर गया, तो वो जो था वो हाँ आउट नहीं देना चाहिए था।
हाँ जी,
बेमानी हुई है पाया उन्होंने तो पहले ही।
इंडिया कभी हार नहीं सकता,
नहीं हार सकता। अच्छा जनाब, अगर आपको हमारी आवाज ठीक से नहीं आ रही है तो आप ठीक कर सकते हैं, आप ये नंबर मिला रहे हैं 6478724900 और हमको बहुत क्लियरली सुने। अब हम जाएंगे जुनून के जो लीड गिटारिस्ट हैं सलमान अहमद, उन्होंने एक नई फिल्म बनाई है, वो फिल्म क्या बनाई है उसके ऊपर हम बात करेंगे। सो स्टे ट्यून्ड।
कैनेडियन इमिग्रेशन के लॉज और पॉलिसीज में मुस्तकिल तब्दीलियां आती रहती हैं, इसीलिए इंतहाई जरूरी है कि आपका काम माहिराना तरीके से ताज़ा तरीन मालूमात के तहत किया जाए। मेरा नाम यास्मीन तैयबी है और मैं गुज़िश्ता 25 सालों से सिटीजनशिप, पीआर रिन्यूअल्स, स्पाउसल स्पॉन्सरशिप और एजेंसी के पेचीदा केसों को कामयाबी से करके हजारों लोगों की रहनुमाई कर चुकी हूँ। khairimsolutions.ca पर जाकर हमारी फर्म के बारे में मजीद मालूमात हासिल कर सकते हैं। हमारे ऑफिस में सर्टिफाइड उर्दू टू इंग्लिश तर्जुमे की भी सहूलियात मौजूद है।
Grill in the Hut Mrs. Saga में ऑर्डर वाया फोन, इमरान भाई को कॉल करें।
इंतहाई लजीज बिरयानी खाना हो या फिर कढ़ाई खाना हो या फिर स्टेक्स को एंजॉय करना है तो आप ऑर्डर प्लेस कीजिए 9054058383। Grill in the Hut।
अस्सलाम वालेकुम, मैं शबाहत अली फ्रॉम मेगा मनी एक्सचेंज। हम तकरीबन 18 साल से मनी ट्रांसफर का काम कर रहे हैं। अगर आपको पाकिस्तान पैसे भेजने हैं या मंगवाने हैं तो हमसे रابطہ कायम करें। हमारा फ़ोन नंबर है 9052794754 और हमारा एड्रेस है 4196 कॉथरा रोड मिसिसागा।
खूबसूरत दांत, बाएतमाद मुस्कुराहट और बाएतमाद गुफ्तगु, आपकी और आपके खानदान की मुस्कुराहटों की जमीन। फिलिंग्स, क्राउन्स, ब्रिजेस, क्लीनिंग, एक्सेप्टिंग न्यू पेशेंट्स, फ्री कंसल्टेशन, दांतों की संभाल के लिए डॉक्टर पद्मजा, 310 शेपर्ड एवेन्यू ईस्ट, 299-7466।
जी वेलकम बैक, और अब हम आपकी बात कराने लगे हैं बड़े ही जबरदस्त किस्म के, आपको पता ही है गिटारिस्ट हैं और बड़े ही टैलेंटेड, सिर्फ स्टार नहीं हैं बल्कि और बहुत सारे दूसरे भी काम करते हैं, कुछ पॉलिटिक्स में भी इन्वॉल्व हैं, फिलैंथ्रोपी के बहुत सारे काम करते हैं। तो एक फिल्म उन्होंने अब लाई है सामने, इस सिलसिले में आज हम बात करेंगे सलमान अहमद साहब के साथ। आप बड़ा उनसे प्यार करते हैं, उनको देखना चाहते हैं और जब से हमने ये अपने सोशल मीडिया पे अनाउंस किया तो बड़े सारे हमें मैसेजेस आए, तो लेट्स टॉक टू हिम एंड लेट्स टेक यू टू सलमान अहमद। तो जनाब सलमान साहब, कैसे हो आप?
जी शाजिया, मैं बिल्कुल ठीक हूँ। आप लोग नजर नहीं आ रहे लेकिन ये है कि मैं बिल्कुल ठीक हूँ।
हमें आप बिल्कुल सही से नजर आ रहे हैं, बड़ी आपने प्यारी लाल सी टोपी पहनी हुई है और आपने ब्लू कलर का जो है हमारा कंजर्वेटिव पार्टी का जैकेट लगाया हुआ है, तो हमें आप नजर आ रहे हैं बिल्कुल ठीक से। अच्छा, ये आपकी जो फिल्म आई है सर्च फॉर आइडेंटिटी, इसमें आप मुझे बताइए कि आपकी जो मुलाकातें हैं इमरान खान साहब के साथ, मुझे पता है आपका बड़ा प्यार है उनके साथ, या उनके जो लाइफ आपने के कौन से एस्पेक्ट्स जो हैं उसको कवर किया है, ये डॉक्यूमेंट्री है, ये क्या है, जरा थोड़ा सा मैं हमारे सुनने और देखने वालों को बताइए आप।
जी शाजिया, तो मुझे जब ये कोविड 19 की वबा आई ना, तो मुझे कोविड 19 एम्बेसडर बनाया साउथ एशिया के लिए। तो उस वक्त मैं पाकिस्तान में था, تو میں نے دیکھا کہ پوری دنیا کا اور خاص کر کے برصغیر میں جو وہ واحد ملک جو وبا کو سب سے زیادہ پروفیشنلی ہینڈل کیا, جس میں معیشت کو بھی بچایا اور جو لوگوں کی جان تھی وہ بھی بچائی, وہ پاکستان تھا. اور اس وقت وزیر اعظم عمران خان جو تھے وہ اوور لک کر رہے تھے سارا. تو میں نے ان کو درخواست کی, میں نے کہا کہ خان صاحب اس پہ میں ایک انٹرویو کرنا چاہتا ہوں, بیسیکلی کووڈ 19 پہ انٹرویو کرنا تھا. لیکن جب وہ 12 نومبر 2020 کو جب میں نے وہ انٹرویو کیا پرائم منسٹرز ہاؤس اسلام آباد میں, تو اس کے اندر بہت سارے سوال تھے جو ایک کووڈ 19 سے کہیں آگے چلے گئے. وہ سوال اپنا پولیٹکس, کلچر, روحانیت پہ, بہت خواتین کا رول, نوجوانوں کا رول, اوورسیز بیرون ملک پاکستانیوں کا رول, وہ بہت ایک پاورفل قسم کا انٹرویو بنا. تو میں نے پھر یہ سوچا کہ بجائے کہ میں اب اس کو کووڈ 19 کے اس میں ایک محدود اس میں رکھوں, کیوں نہ چار حصوں کی ایک چار ایپیسوڈز کی ایک ڈاکیومنٹری کی طرح اس کو ٹریٹ کروں. تو پچھلے 3 سال سے میں اسی پہ کام کر رہا ہوں, اور اب یہ چوتھا جو ایپیسوڈ جس کی آپ بات کر رہی ہیں سرچ فار آئیڈینٹیٹی, وہ ابھی ریلیز کیا ہے جنون کے یوٹیوب چینل پہ.
اچھا, یہ تو بڑی زبردست بات ہے. اچھا, آپ مجھے بتائیں کہ جو خان صاحب کے ساتھ آپ کی ملاقات ہوئی, مجھے یاد ہے کہ میری بک لانچ ہوئی تھی اسلام آباد میں, تو میں نے خان صاحب کو بلایا تھا ایز چیف گیسٹ, مگر وہ تو ظاہر ہے ملاقات کیا ملاقات ہوگی. آپ کی چونکہ بہت ان کے ساتھ کلوز ملاقاتیں ہیں, آپ کو کیا لگتا ہے ان کی پرسنالٹی کے اندر ایسی چیز جو یوتھ کو بہت اٹریکٹ کرتی ہے؟ اور یہ جو سارے سرویز بھی ابھی آ رہے ہیں جو بتا رہے ہیں کہ خان صاحب موسٹ پاپولر لیڈر ہیں ملک کے اندر, وہ کیا کیریزما ہے, وہ کیا چیز ہے جو لوگوں کو اٹریکٹ کر رہی ہے؟ بیکاز یو ہیلڈ ویری کلوز کنورسیشنز ود ہم, سو آئی تھاٹ یو آر دا رائٹ پرسن ٹو آسک دس کوسچن.
جی, بہت اچھا سوال ہے, بہت اہم سوال ہے شازیہ. شازیہ, میں آپ کو لے کے جا رہا ہوں بہت پیچھے. جب میں کنگ ایڈورڈ میڈیکل کالج میں ڈاکٹری کی پڑھائی کر رہا تھا نا, اسٹوڈنٹ تھا لاہور میں, تو میں لاہور جمخانہ کی طرف سے کرکٹ کھیلتا تھا, اور خان صاحب بھی ادھر ہی آ کے پریکٹس, عمران خان صاحب, رمیز راجہ, ماجد خان, ان کے کزن انتخاب عالم, سلیم الطاف, یہ سارے وہاں کے کرکٹ کھیلتے تھے. مجھے بڑا جنون تھا کرکٹ کا. تو ایسا ہوا کہ ایک میچ میں خان صاحب کے خلاف میں 20-21 سال کی میری عمر تھی, تو میں نے نا 64 رنز کر دیے غلطی سے, اور ایز اوپنر, اوپننگ بیٹسمین. اور ہوا یہ کہ اس کے اگلے ہفتے جب نیٹس تھے نا جمخانہ میں, تو خان صاحب پاکستان کرکٹ ٹیم کے کیپٹن تھے, وہ ایک لسٹ بنا رہے تھے ان لڑکوں کی جو جائیں گے بنگلہ دیش. پہلی دفعہ جب پاکستان کی ٹیم جب گئی نا بنگلہ دیش 1971 کے بعد, وہ اس کی لسٹ خان صاحب بنا رہے تھے. تو ساروں کی نام آگے تھے, لیکن پتہ لگا لاسٹ منٹ پہ کہ رمیز راجہ کے بڑے بھائی وسیم راجہ وہ انفٹ ہو گئے ہیں, وہ نہیں جا سکیں گے ٹور پہ. تو خان صاحب نے اس کو کہا کہ وہ لڑکا جو اس دن بیٹنگ کر رہا تھا, وہ میڈیکل اسٹوڈنٹ, اس کو بلاؤ. تو میں گیا, تو انہوں نے کہا کیا نام ہے تمہارا؟ میں نے کہا جی سلمان. تو کہتے دیکھو کہ یہ 2 ہفتے کا ٹور ہے بنگلہ دیش کا, اور میں نے اس دن تمہیں کھیلتے دیکھا, اور تمہارا ڈیفینس برا نہیں ہے, لیکن تمہارے لیے نا ایجوکیشنل ٹور ہوگا, کیا تم 2 ہفتے کی کالج سے چھٹی لے سکو گے میڈیکل کالج سے؟ تو شازیہ, میں نے کہا کہ جو مرضی ہو جائے میں تو جا رہا ہوں. تو میں نے خیر اپنے گھر والوں کو جا کے بتایا جی کہ عمران خان نے مجھے سلیکٹ کیا ہے, اور میں چلا گیا. نا آپ نے ابھی سوال پوچھا کہ آج جو ان کی پاپولیرٹی ہے جو 97% سے زیادہ پولز کے اندر آ رہی ہے, کیا وجہ ہے؟ تو میں آپ کو ایک اس کا, جب میں ٹور پہ گیا نا بنگلہ دیش ڈھاکہ میں ہم اترے, تو ایک قصہ سناتا ہوں, اس سے آپ کو سمجھ آ جائے گی کہ میں کیوں ایز اے 20-year-old 21-year-old میں بالکل, میں نے کہا یار عمران خان جیسا کوئی بندہ ہی نہیں ہے. تو ہوا یہ کہ میں تو آبویسلی پہلی دفعہ ٹور پہ گیا ہوں, اور باقی پلیئرز کون کون ہیں, وسیم اکرم, رمیز راجہ, سلیم ملک, وہ پلیئرز جو 1992 میں جا کے جنہوں نے ورلڈ کپ جیتنا تھا, ٹھیک ہے نا. تو جو ہمارے مینیجر تھے نا, انہوں نے یہ بتایا کہ بھائی ہر لڑکے کو جو بھی ٹیم پارٹی, جو پاکستان کرکٹ ٹیم کی پارٹی میں ہے, اس کو نا ایک سٹائپنڈ ملے گا $1,000 کا ٹور پہ آنے کے لیے, ٹھیک ہے. نا میں اور رمیز راجا روم میٹس تھے, تو رمیز نے مجھے بتا, مجھے تو نہیں پتا تھا, رمیز نے کہا, کہ تجھے نہیں ملا تیرا وہ سٹائپنڈ؟ تو میں نے کہا مجھے تو نہیں ملا. کہتا ہے ہم ساروں کو مل کے چکا ہے $1,000 پر پلیئر. تو اچھا, اب میں 20 سال کی عمر پہ مجھے دماغ میں یہ آیا کہ یار میں کوئی پیسے کے لیے تو نہیں آیا تھا, میں تو پاکستان کو ریپرزینٹ کرنے کے لیے, ایک عمران خان نے آنر دیا ہے تو مجھے چپ رہنا چاہیے, مجھے چھوڑو کیا ہے. لیکن مجھے رمیز نے کہا کہ تم بات تو کرو کیپٹن سے جا کے. تو میں چلا گیا ان کے ہوٹل کے کمرے پہ, جا کے میں نے خان صاحب کے نوک کیا اور دروازہ انہوں نے کھولا. انہوں نے کہا ہاں بتاؤ سلمان کیا. تو میں نے کہا جی کہ میں, مجھے سمجھ نہیں آئی کہ مجھے آ کے یہ کہنا بھی چاہیے آپ کو کہ نہیں, لیکن رمیز میرا روم میٹ ہے اور اس نے بتایا کہ سارے لڑکوں کو $1,000 ملے ہیں, لیکن کیا جو ینگ, مطلب میں تو کبھی پاکستان کے لیے کبھی کھیلا ہی نہیں پہلے, تو شاید اس کی وجہ سے مجھے نہیں ملا. تو خان صاحب نے نا مجھے شازیت دیکھا اور کہا کہ اچھا چلو میں بعد میں بات کروں گا, اور میں چلا گیا. اب ہمارا جب وہ نیٹس ہوئے نا ڈھاکہ اسٹیڈیم کے اندر, نیٹس میں یو نو آپ کو کیچنگ, بیٹنگ, بولنگ سب کچھ لڑکوں کے ساتھ آپ کر رہے ہو, تو خان صاحب نے کوئی ذکر نہیں کیا اس چیز کے بارے میں, بس وہ پریکٹس سیشن ختم ہوا. لیکن جب وہ ختم ہوا اور ہم پویلین میں آئے نا, تو خان صاحب نے کہا سارے جمع ہو جائیں پلیز. تو ہم نے کہا پتہ نہیں کیا بتانے لگے ہیں. تو انہوں نے نا ایک قصہ سنایا, کہتے ہیں کہ دیکھو جب میں تھا نا 23-24 سال کا, تو مجھے ورلڈ سیریز کرکٹ کے لیے, جو آپ کے لسنرز اور ویورز ہوں گے نا شازیہ, ان کو پتا ہوگا کہ ورلڈ سیریز کرکٹ نا آسٹریلیا کے اندر کیری پیکر نے شروع کی تھی. سارے دنیا کے بیسٹ پلیئرز لے کے نا وہ چیمپئن شپس ہوئی تھی, تو ان میں عمران خان بھی تھے. تو جو سپر ٹیسٹ تھا نا, اس کے اندر عمران خان کہتے ہیں کہ ہم نے ورلڈ کی ٹیم کے اندر خان صاحب تھے, تو سپر ٹیسٹ جیت گئے. اور سپر ٹیسٹ جیتنے پہ جو پرائز منی تھی نا وہ $25,000 تھی. تو اب کیا ہوا, کہتے ہیں جب وہ ہوا نا, تو ہماری پوری ٹیم جو 11 پلیئرز تھے نا, انہوں نے کہا کہ کیونکہ ہم کھیلے ہیں سپر ٹیسٹ, تو یہ $25,000 ہمارے اندر ڈیوائڈ ہونے چاہیے پورے اسکواڈ, جو میرا اسکواڈ 14 پلیئرز کا تھا یا 16 پلیئرز کا تھا, تو اس میں نہیں ہونے چاہیے. تو انہوں نے لڑکوں کو, ہم ساروں کو یہ بتا رہے تھے بات, کہتے کہ مجھے اس وقت یہی لگا کہ شاید یہ صحیح کہہ رہے ہیں, سارے میجورٹی یہی کہہ رہے تھے کہ جو 11 بندے کھیلے ہیں ان کو پیسے ملے. لیکن کہتے ہمارا جو وکٹ کیپر تھا نا ایلن ناٹ انگلینڈ کا, وہ اس نے کہا کہ مجھے شرم آتی ہے تم لوگوں کو یہ سنتے ہوئے کہہ کے, کہ سارے 16 پلیئرز یا 14 پلیئرز نے پریکٹس کی, محنت کی, ان کو تم نہیں دینا چاہتے, تم چاہتے ہو کہ 11 کو ملے یہ, تو میں نا اپنا تو میں تو حصہ ہی نہیں لینا چاہتا. تو خان صاحب نے یہ سٹوری جب بتائی تو کہتے کہ ہم لوگ نا شرمندہ ہو گئے کہ بالکل صحیح کہہ رہے ہیں کہ ساروں میں ڈیوائیڈ ہونا چاہیے, بس اتنی یہ سٹوری بن کے وہ چلے گئے. تو شازیہ, میں جب گھر اپنا ہوٹل میں واپس آیا نا, تو میرے کمرے کے اندر ایک انولوپ پڑا تھا جس میں $1,000 تھے.
تو وہ ان کے اپنے خود کے تھے جو انہوں نے آپ کو دیے؟
لیکن میں آپ کو بتا رہا ہوں کہ جو مجھے سمجھ آئی کہ فیئرنیس میں بلیو کرنے والا آدمی ہے عمران خان جو ہے نا.
نہیں, لیکن وہ جو انولوپ میں پیسے تھے وہ ان کے تھے جو انہوں نے آپ کو اپنے پیسے دے دیے, کیونکہ آپ کا حصہ نہیں بنتا تھا.
نہیں, اب میں آپ کو یہ بتانے کی کوشش کر رہا ہوں کہ انہوں نے جو سارے, جس میں جن کو ساروں کو اکٹھا کیا نا, پلیئرز کو اور مینیجر کو, انہوں نے کلیئرلی بتا دیا کہ میں بلیو کرتا ہوں کہ بالکل برابری کے ساتھ وہ ہوگا.
اچھا, تو یعنی اگر سلمان کو نہیں دیے تو اس کو پیسے پہنچاؤ, تو فیئرنیس کے اوپر بلیو کیا اور
بغیر میرا نام لیے, بغیر کسی کو شرمندہ کیے, انہوں نے یہ بات اپنا قصہ یہ بتایا کہ فیئرنیس ہونی چاہیے, جسٹ ہونی چاہیے. تو طریقے انصاف دیکھیں, جب انہوں نے شروع کی طریقے انصاف نا, تو وہی تھنکنگ ہے کہ میرٹ, اکاؤنٹبلٹی بڑی امپورٹنٹ چیزیں ہیں.
جی بالکل بالکل, نہیں نہیں بالکل اچھی بات ہے. اور ویسے بھی ادروائز بھی جو ان کا سٹائل رہا ہے ساری زندگی, تو آپ کو تو پتہ ہی ہے دنیا ساری کی حسینائیں مرتی تھیں ان کے سٹائل کے اوپر ہی, تو بڑا کیریزما ہے. ابھی بھی جس وقت پرائم منسٹر بنے تھے تو آپ کو پتہ ہی ہے وہاں پہ جو ہیں گئے ہیں ملیشیا کے اندر یا انڈونیزیا میں, تو وہاں پہ فرسٹ لیڈی نے کہا میں آپ کا ہاتھ پکڑ سکتی ہوں, اور جو تھیں وہ ٹرمپ صاحب کی بیگم جو تھیں وہ بھی ان کے پاس آ کے کھڑی ہو گئی, تو ہیں تو صحیح بڑی کریزمیٹک پرسنالٹی. اچھا
جو اس فلم کے لیے نا یہ جو اسپرچل ڈیموکریسی کے چار ایپیسوڈز کے لیے میں نے ملیشیا کے فارمر پرائم منسٹر مہاتر محمد کا انٹرویو کیا, ششی ترور انڈیا کے ہیں, راج موہن گاندھی اور امریکہ کے امبیسڈر براؤن بیک جو کینزس جو اسٹیٹ آف کینزس کے گورنر بھی رہے. جو عزت ان ساروں کی, کیونکہ دیکھیں عمران خان نا صرف ایک پرائم منسٹر پاکستان کے نہیں, انہوں ہی از دا موسٹ پاپولر پاکستانی ان دا قائد اعظم کے بعد میرے خیال میں سب سے زیادہ جن کی عزت کی گئی نا دنیا کے اندر, صرف کرکٹ کی وجہ سے نہیں ان کی فلانتھروپی کی وجہ سے اور ان کے آؤٹ لک کی وجہ سے, کتابیں لکھی ہوئی ہیں دنیا میں. سو یہ آپ کو نا کئی دفعہ میں سوچتا ہوں کہ پاکستانیوں کو شاید احساس نہیں ہے کہ عمران خان از ناٹ جسٹ اے پولیٹیشین, ہی از این گلوبل آئیکون ہے. اور ابھی ورلڈ کپ کا یہ جو فائنل ہو رہا تھا اس کے ارد گرد اگر آپ سنتے روی شاستری انڈیا کے جو بات کر رہے تھے, رکی پونٹنگ سارے, وہ بتاتے ہیں کہ اس طرح کا پلیئر ہی کوئی نہیں تھا.
رکی پونٹنگ تو کہتا ہے کہ ہم آسٹریلیا میں پڑھاتے ہیں عمران خان کو, یعنی کرکٹنگ جو ہماری جو فیکلٹی ہے اس کو ہم پڑھاتے ہیں عمران خان. سنا ہے کچھ اس طرح کی بات میں نے سنی. ہاں جی نہیں نہیں بالکل ٹھیک ہے. مجھے تو خود یاد ہے کہ جس وقت پرائم منسٹر صاحب کو ہٹایا گیا تھا عمران خان کو اپنی اس سے, تو میں نے چونکہ مڈل ایسٹ میں کام کیا تو مجھے بہت سارے جو لڑکے تھے ادھر سے مڈل ایسٹ سے انہوں نے مجھے کہا کہ بھئی یہ کیا کیا تم نے, دو ہی تو ہمارے مسلم ورلڈ میں لیڈر تھے, ایک جو ہے وہ طیب اردوغان ہے اور ایک جو ہے عمران خان تھا, تو تم لوگوں کے ملک میں اتنے عرصے کے بعد ایک لیڈر آیا اس کو بھی تم نے ہٹا دیا. یس ڈیفینیٹلی دا مسلم ورلڈ آلسو یو نو ہیلڈ him in a high esteem and revered, تو بس ہماری unfortunate ہماری بات ہے. اچھا آپ کی یہ جو فور جو ایپیسوڈ ڈاکیومینٹری ہے, جیسے کہ ابھی آپ نے کچھ تو باتیں بتائی تھیں کہ آپ نے بڑے بڑے لوگوں کے اس کے اندر انٹرویوز جو ہیں وہ لیے ہوئے ہیں, کچھ آپ کی اپنی خود کی بھی اس ڈاکیومینٹری میں نظر آ رہی ہے کوئی ڈائلگ عمران خان کے ساتھ یا نہیں؟
نہیں پورا میں نے جو دیکھیں جو چار حصے ہیں نا, پہلا جو ہے وہ سیلف ڈسکوری کہ عمران خان کی زندگی کہ کیوں انہوں نے یہ فیصلہ کیا کہ وہ سیاست میں آ جائیں گے. اور شازیہ جو اس کے اندر ہے نا جو انٹرویو میں میں نے جو بات کی ان سے, ان کو میں نے یاد دلایا کہ 30 سال پہلے جب میں نے ان کی فرسٹ ڈاکیومنٹری کی تھی نا, تو اس وقت میں نے ان سے پوچھا تھا, دو سوال پوچھے تھے, وہ تھا ایک تھا کہ آپ سیاست میں آئیں گے تو اس کے اندر آپ دیکھ دینا کہ وہ بالکل فرق ان کا جواب تھا, اور پھر میں نے شادی کے بارے میں کیونکہ جب وہ انٹرویو کیا تھا جب ان کی شادی نہیں ہوئی تھی تو اس پہ بھی انہوں نے کہا کہ مجھے نہیں لگتا کہ میں کبھی کسی سے شادی کروں گا. تو یہ فرسٹ جو ایپیسوڈ ہے جرنی آف سیلف ڈسکوری, اس کے اندر آپ کو نظر آئے گا کہ وہ خان صاحب جو پچھلے 50 سال سے کرکٹ اور فلانتھروپی کر کے جب آئے تو وہ کیا بہت ریئر فوٹیج ہے اس کے اندر. جو دوسرا ایپیسوڈ ہے نا اس کے اندر ہے نیوکلیئر نیبرز, جس میں انڈیا پاکستان کی جو ریلیشن شپ اور پھر خان صاحب کے جو ویوز ہیں قائد اعظم محمد علی جناح پہ, یہ نیوکلیئر نیبرز تھی. اور تیسرا پھر ایج آف کرائسس, جس میں اس وقت یہ COVID-19 پہ میں نے فوکس کیا کہ یہ COVID-19 اور اس کی وجہ سے معیشت ساری دنیا کی اور پاکستان کی جو خراب ہو گئی کس طرح ہینڈل کیا, اور چوتھا یہ جو آپ نے بتایا کہ سرچ فار آئیڈینٹیٹی.
اوکے ویری گڈ, اچھا ایکسلنٹ. تو یہ تو پھر بہت زیادہ آپ نے لوگوں کو ایکسائٹ کر دیا ہے, تو اب تو وہ ریئر فوٹیج کی جو خاص طور پہ آپ نے بات کی ہے وہ تو اب لوگ اس کو ضرور دیکھنا چاہیں گے. اچھا سلمان, آپ جو ہیں ظاہر ہے کہ بڑے انسپائرڈ ہیں خان صاحب سے, آپ کا اپنا ایک ہیوج نام ہے, یو یور سیلف آر اے ہیوج انٹرنیشنل سیلیبریٹی, اور جنون بینڈ کے ساتھ آپ کی بڑی لمبی ایسوسیشن بھی ہے, لیکن آپ کا بھی ایک حصہ جو کہ آپ نے ابھی عمران خان صاحب کے بارے میں بھی کہا کہ فلنتھروبی کے اوپر بڑا ان کا, آپ اور آپ کی وائف جو ہیں ان کا بھی ایک بہت بڑا جو زندگی کا حصہ ہے لوگوں کی خدمت کے اندر گزرتا ہے, تو پلیز تھوڑا سا اس کے بارے میں بھی ہمیں بتائیں کہ وہ کانسیپٹ آپ نے کیسے, آپ کے دونوں کے دماغ میں آیا, آپ نے کیسے سوچا کہ ہم, مطلب ہمیں تو کوئی تکلیف نہیں ہے, وی آر سٹنگ ان اے پوزیشن آف پاور اینڈ یو نو مزے ہیں بڑے, بہت کم لوگ ان چیزوں کے بارے میں, تو آپ نے کیسے دونوں نے سوچا کہ نہیں غریب لوگوں کے لیے اس ملک میں کچھ کرنے کی ضرورت ہے؟
شازیہ, سو جب میں بچپن میں بڑا ہو رہا تھا نا, تو میری امی کا بہت بڑا میرے اوپر جو ہے نا انفلوئنس ہے. میں نے دیکھا کہ امی جو غریبوں کی ہمیشہ مدد کرنا, اور پھر ہمارے جو کبھی رشتہ دار یا یتیموں کو امی آؤٹ آف اوور وے جا کے نا بالکل سب کچھ ان کے لیے جو تھی نا وہ قربان کر دیتی تھیں, تو اس کا بڑا میرے پہ اثر ہوا. اور امی نے مجھے بتایا بھی کہ یہ تو ہمارے دین کا ہے کہ زکوٰۃ دینا اور جو ہوتا ہے نا کہ خدمت خلق حقوق العباد, یہ بڑا کانسیپٹ میرے اندر امی نے ڈرم ان کیا. اور میں بچپن میں تو امریکہ میں بڑا ہوا, مجھے اتنا زیادہ اس کا یو نو امریکہ میں تو مجھے اس کا نہیں اتنا وہ تھا, لیکن جب میں میڈیکل کالج میں تھا نا تو سمینہ علامہ اقبال میں پڑھ رہی تھی میری وائف, اور میں کنگ ایڈورڈ میں تھا, ہماری اس وقت شادی نہیں ہوئی تھی, لیکن ہم یہ جو تھے نا جس طرح بلڈ ڈرائیو انیمیا کے لیے یا کینسر کے لیے یا کوئی, ہم ہمیشہ فنڈ ریزنگ کر رہے ہوتے تھے میڈیکل ریلیٹڈ ایشوز کے اوپر. پھر جب مجھے یو این گڈ ول امبیسڈر بنایا گیا, میں امریکہ میں آیا, فیملی بھی یہاں آ گئی, تو یہاں ہم نے شازیہ ایس ایس جی ڈبلیو آئی جو ادارہ اپنا شروع کیا 2008 میں, میرے خیال میں 2008 میں, تو سلمان سمینہ گلوبل ویلنس انیشیٹو ایس ایس جی ڈبلیو آئی, ایس ایس جی ڈبلیو آئی ڈاٹ اورگ جو ہے وہ ویب سائٹ ہے. تو جو پہلا ہم نے ایونٹ کیا وہ کانسرٹ فور پاکستان تھا, اور وہ اقوام متحدہ کی جنرل اسمبلی میں ایک فنکشن تھا جس کے اندر اگر آپ یوٹیوب پہ جائیں تو پورا وہ ہے. اس میں ہم پاکستان کی جو انٹرنلی ڈسپلیسڈ لوگ تھے نا سوات ویلی کے, یہ ہوا تھا ستمبر 2009 میں کیا تھا ہم نے یہ فنکشن, تو اس میں سٹینگ بھی تھے جو برٹش آرٹسٹ بہت بڑے ہیں میوزک کے, اور فلانتھروپسٹ بھی ہیں, اور اس کے اندر دنیا کے بڑے بڑے آرٹسٹ آئے تھے, وہ راجر فیڈرر بھی آئے تھے, گوین سٹیفانی, اور گوین سٹیفانی کا ہسبینڈ نے پرفارم بھی کیا تھا, اور جو دنیا کے بڑے بڑے فلانتھروپسٹ ہیں نا وہ بھی آئے تھے. تو وہ والا دن ہے اور آج کا دن ہے, ہماری کوشش یہی ہے کہ پاکستان میں خواتین لڑکیوں کی تعلیم, ماڈل ولیجز بنانا, اور انٹر فیس ڈائلاگ, اور میوزک کے ذریعے آرٹس اور کلچر کے ذریعے ایک دوسرے کو ملکوں کو قریب لانا.
اچھا لیکن آپ جو ہیں اس وقت امریکہ میں ہیں, تو یو ہیو سسٹم ان پلیس کہ جو پاکستان میں آپ کا یہ سارا جو ہے ادارہ چلا رہے ہیں؟
بالکل جی, اور کراچی, لاہور, اسلام آباد, سارے ہمارا نا, اگر آپ جب 2010 میں سیلاب آئے تھے نا اگست کے اندر, تو پہلا جو ماڈل ولیج ہم نے جس کو ریبلڈ کیا تھا وہ سجاوٹ ہٹا میں تھا, تو ماشاءاللہ جو پورا ولیج ہے وہ ریبلڈ ہومز کو کیا, اور سکول اور میڈیسن وہ سارا آن گوئنگ ہمارا چلتا ہے.
اچھا اچھا سلمان, آپ جو ہیں اب چونکہ ایک سیلیبریٹی نہیں رہ گئے, اب آپ بہت زیادہ گراؤنڈ روٹس جو ہے وہ بہت ہی یہ گراس روٹ لیول پہ کام کر رہے ہیں, غریب لوگوں کے ساتھ کام کر رہے ہیں اور ان کی ویلفیئر کے لیے کام کر رہے ہیں. جب آپ اپنے ملک میں ہوتے ہیں اور آپ یہ سارے وہ لوگ وہ ینگسٹرز جو آپ کے ساتھ اس کام میں آپ کے ساتھ ہاتھ بٹا رہے ہیں کام کر رہے ہیں, یا کہ باقی کے بھی جو آپ کو ڈفرینٹ فیلڈز میں نظر آ رہے ہیں, جیسے آئی ٹی ہے, انجینئرنگ ہے, آپ کا اپنا ہی جو فیلڈ ہے میڈیسن کا, اس کے اندر آپ کو پاکستان کا فیوچر کیا لگتا ہے؟ کیونکہ ہم ابھی بھی وہی بھٹو اور وہی زرداری اور وہی شریف اور وہی پرانے پولیٹیشنز جو ہیں ان کی لیگسی کے پیچھے لگے ہوئے ہیں, تو آپ کو کچھ لگتا ہے جب آپ لوگوں کے ساتھ اتنا کام کرتے ہیں کہ کوئی چینج آئے گا, اینڈ از دیر ایکچولی لائٹ ایٹ دا اینڈ آف دا ٹنل؟
بڑا اہم سوال پوچھا ہے آپ نے شازیہ. دیکھیں کیونکہ اس کے ساتھ میں سوشل ایکٹیویزم جو میرا رہا ہے ہمیشہ, اس کے ذریعے میں ٹویٹر اسپیسز پہ اور میں نا انٹریکشن بہت زیادہ رہتا ہے نوجوان نسل کے ساتھ, تو ایک لفظ ہے ڈی کالونائزیشن, اس کو اگر آپ گوگل کر کے دیکھیں یا ناظرین دیکھیں, وہ ہے وہ وقت جب ایک قوم جو ہوتی ہے نا وہ ذہنی غلامی سے آزاد اپنے آپ کو کرتی ہے. جنون کا ایک تلاش 1993 میں البم بھی ریلیز ہوا تھا, اس کا جو تھیم سانگ ہے تلاش, اس میں یہی ہے کہ ذہنی غلامی سے کاش ہو ہم آزاد. آج 2023 میں 30 سال کے بعد مجھے لگتا ہے کہ ہماری نوجوان نسل, ہماری خواتین, ہمارے جس طرح وکیل ہیں, ہمارے ججز, وہ چاہ رہے ہیں کہ ایک حقیقی آزادی کی طرف جائیں, ٹھیک ہے. اور وہ ہے کہ تین قسم کی جو ڈیکالونائزیشن میں سب سے اہم جو چیزیں نا, کلچرل فریڈم, اکنامک فریڈم ذہنی طور پہ, اور پولیٹیکل فریڈم. ہم سمجھ رہے ہیں, میں سمجھتا ہوں کہ پاکستان کی بہت جدوجہد ہو رہی ہے, خاص کر کے پچھلے جو یہ 18-20 مہینے میں 97% جو لوگ ہیں وہ نہیں چاہتے کہ جو قبضہ گروپ پچھلے 76 سال سے پاکستان میں قبضہ گروپ نے ہولڈ لیا ہوا ہے, وہ نہیں چاہتے کہ وہ اس طرح پاکستان رہے. وہ چاہتے ہیں کہ جس طرح بنگلہ دیش آگے چلا گیا, جس طرح انڈیا آگے چلا گیا ہے, جس طرح ایران, افغانستان آگے چلا گیا ہے, کہ پاکستان کو بھی اپنے پوٹینشیل حاصل کرنا چاہیے. سو وہ جدوجہد ہو رہی ہے اس وقت.
اچھا اچھا, آپ یہ بتائیں اگین, بیکاز یو آر یو نو یوتھ آئیکن اور یوتھ کے ساتھ بہت آپ کام کرتے ہیں, تو آپ کی بات سے مجھے لگتا ہے کہ شاید کوئی چینج جو ہے اس کنٹری میں آ سکتے ہیں. ابھی جو الیکشنز کا اناؤنسمنٹ ہوا ہے 8 February کے لیے, آپ کو لگتا ہے کہ پی ٹی آئی کو تو بالکل دیوار سے لگایا ہوا ہے, تو کیا یہ فیئر اینڈ فری الیکشنز ہوئیں گے ایون ٹو دا ایکسٹینٹ, یعنی آپ سوچیں کہ جو بلاول بھٹو زرداری, جن کو میں بی بی زرداری بولتی ہوں, بی بی زرداری صاحب جو ہیں ان کا بھی خیال ہے, اپنے والد صاحب کے ساتھ بلکہ اختلاف ہے, ان کو لگتا نہیں ہے کہ فری اینڈ فیئر الیکشنز ہوئیں گے, تو آپ کو کیا نظر آ رہا ہے؟
تو دیکھیں شازیہ, پچھلے 18 مہینے کا دیکھ لیں, جب خان صاحب کی گورنمنٹ کو گرایا گیا اور یہ جنرل باجوا نے تو خود کہہ دیا کہ وہ انسٹرومینٹل تھے خان صاحب کو گرانے میں, تو پہلے جب پاکستان کی گورنمنٹ گرتی تھی نا, جیسا 90s میں 10 سال کے اندر 4 دفعہ ڈیموکریٹکلی الیکٹڈ گورنمنٹس گری, بینظیر بھٹو کی گرائی گئی, پھر نواز شریف کی گرائی گئی, پھر بینظیر بھٹو کی گرائی گئی, پھر نواز شریف کی گرائی گئی, اور ملٹری کو جنرل مشرف کا ہو گیا. تو اس وقت میں تو پاکستان میں تھا, ہم لوگ نہ مٹھائیاں بانٹتے تھے کہ شکر ہے یہ گئے, لیکن 10 April 2022 کو لوگوں نے مٹھائیاں نہیں بانٹی عمران خان کے ٹاپل ہونے پہ, لوگ سڑکوں پہ نکل آئے, پوری دنیا میں سڑکوں پہ نکل آئے اور پاکستان میں نکل آئے. تو پچھلے 18 مہینے سے کیا ہوا ہے کہ جو اسٹیبلشمنٹ ہے وہ کوشش کرتی ہے کہ الیکشنز کو رگ کیا جائے, جس طرح جو 2 الیکشن تھے کے پی کے اور پنجاب کے, پوری کوشش کی گئی کہ دھاندلی ہو الیکشن کے اندر, پھر بھی خان صاحب جیت گئے, خان صاحب کی پارٹی تحریک انصاف جیت گئی. اور کیوں جیت گئی؟ کیونکہ ایک نیا پاکستان ہے, اس میں نوجوان اور خواتین 50% ہیں اور نوجوان جو ہیں وہ 60% ہیں پاکستان کی آبادی, انہوں نے نکل کے آ کے ووٹ دیا. اور وہ شعور رکھنے والے لوگ ہیں. اور شازیہ پہلے جو 90s میں نہیں ہوتا تھا نا کہ اس وقت 15 crore 150 million اسمارٹ فونز ہیں لوگوں کے پاس, تو سب کچھ اس فون پہ آپ کا ٹی وی اسٹیشن بھی ہے, ریڈیو بھی ہے, اور آپ کو خبریں بھی ساری ادھر سے مل جاتی ہیں. سو اس کو کنٹرول نہیں کوئی کر سکتا, سوشل میڈیا کو کوئی کنٹرول نہیں کر سکتا. 8 فروری کو میں آپ کو بتا رہا ہوں کہ 8 فروری کو ہوں یا جب بھی ہوں, جب بھی الیکشنز آئیں گے نا تو یہ بھاری اکثریت سے لوگوں نے جا کے ووٹ کرنا, اور یہ جتنی مرضی دھاندلی کرنے کی کوشش کریں کوئی فرق نہیں پڑنے لگا, بیکاز لوگوں نے فیصلہ کر لیا.
اچھا سلمان, آپ جو ہیں بڑے پڑھے لکھے کراؤڈ جو ہے ہمارا پاکستان کا, بے شک چھوٹا سا ہے, اس کو آپ بلانگ کرتے ہیں. ملک کے اندر یہ جو ریلیجیس فنیٹسزم جو ہے بہت زیادہ روٹس پکڑتی جا رہی ہے. ہم دیکھیں نا, ہم کرسچن کنٹریز میں بیٹھے ہوئے ہیں, ہم کو اپنے پورے رائٹس یہاں پہ چاہیے کرسچن کنٹریز میں, ٹھیک ہے, ہم کو اپنا گردوارا بھی چاہیے, مندر بھی چاہیے, مسجد بھی چاہیے. اپنے ملک کے اندر, پاکستان کے اندر ہم جو ہیں ریلیجس مائنورٹیز کو سپیس دینے کو تیار ہی نہیں ہیں. ہماری ملٹری کا جنرل کوئی نان مسلم نہیں ہے, ابھی تک نہیں لگا. وہ جو جناح صاحب کی پہلی کیبنٹ تھی جس میں کوئی نان مسلم نظر آئے تھے, اس کے بعد ہمیں کوئی جو ہے بڑی پوزیشن پہ کوئی نظر ہی نہیں آتا, نہ ہمارا انٹیریئر منسٹر, نہ ہمارا فورن منسٹر, نہ ہمارے کوئی اور پوزیشنز پہ. تو اور اس کے علاوہ ان کی جو عبادت گاہیں ہیں جو کہ بڑا ظلم ہے, ان کو توڑا پھوڑا جاتا ہے. تو یہ چیز ہمیں کس طرف لے کے جائے گی؟ اور یہ جو نیا پاکستان ہے اس کے اندر جو پڑھے لکھے لوگ ہیں وہ یہ نہیں سوچتے کہ ہم مائنورٹیز جن کا بڑا ایک ہاتھ ہے, خاص طور پہ جیسے کرسچنز کا ایجوکیشن میں بڑا ان کا ہاتھ ہے, ہم کیوں ایسے زیادتی کر رہے ہیں, پھر ہم اپنے آپ کو مسلمان بھی کہتے ہیں. کچھ آپ کو لگتا ہے کہ کچھ ڈسکنٹینٹمنٹ اس بارے میں یوتھ کے اندر ہے, یا وہ کہتے ہیں چلو جی جس طرح چلتا پیا چلن دو؟
تو شازیہ دیکھو, جو ہماری تاریخ ہے نا پاکستان کی 76 سال کی, اس میں ہماری جو اقلیتیں ہیں انہوں نے بہت زبردست رول پلے کیا ہے. آرمڈ فورسز میں سیسل چودھری آپ کو یاد ہوں گے.
جی جی, ان کی بیٹی سے میں نے انٹرویو لیا تھا, ان کی بیٹی کا انٹرویو میں نے کیا تھا تھوڑے دن پہلے جب چرچ جلائے گئے تھے. تو
ٹھیک نا. اچھا پھر جوڈیشری میں دیکھیں, راجا بھگوان داس, جسٹس کورنیلیس, ہمارے میوزک کے اندر جتنا بھی اگر آپ پاکستان اب دیکھو گے نا کہ پاکستان کی ریلیجس مائنورٹیز نے کیا رول پلے کیا ہے, ہمیشہ پازیٹو رول پلے کیا ہے, چاہے وہ کرسچن کمیونٹی ہو, ہندو کمیونٹی ہو, سکھ کمیونٹی ہو, جو بھی ہو. تو لیکن کیونکہ میں سمجھتا ہوں بنیادی جو پرابلم پاکستان کا کیا ہے کہ انصاف نہیں ہے پاکستان کے اندر. دیکھیں چار چیزوں پہ ہم لوگ اپنی فیملیز کے, میرے جو والدین تھے وہ کیوں امریکہ 1960 کی دہائی میں آئے, کیونکہ چار چیزیں, انصاف, آزادی, امن اور خوشحالی. تو فریڈم, جسٹس, پیس اور پروسپیرٹی کے لیے نا لوگ دنیا اپنا گھر چھوڑ کے, اپنا ہوم لینڈ چھوڑ کے جاتے ہیں. اب آپ کینیڈا میں ہیں, میں امریکہ میں ہوں, یہاں ہمیں ڈسکرمنیشن ہے, یہ نہیں میں کہہ سکتا کہ یہ کوئی ریسزم نہیں ہے, ڈسکرمنیشن ہے, لیکن کیونکہ جو رول آف لا ہے نا وہ ساروں کے لیے ایک ہے, اور اگر کوئی آپ کے خلاف ڈسکرمنیشن ہو یا آپ ریسزم فیل کرو, آپ سو کر سکتے ہو, آپ کورٹس میں جا سکتے ہو, آپ کو انصاف ملتا ہے. سو باٹم لائن جو آپ کا, میں آپ کو بڑے سمپل مختصر طریقے سے, ویسے تو آپ کو تعلیم بڑھانی ہے اپنے ملک میں, بہت کچھ ہے, لیکن باٹم لائن انصاف. جب ایک کلچر کے اندر انصاف آ جائے نا تو پھر ساری چیزیں ٹھیک ہونی شروع ہوتی ہیں.
ٹھیک ہے, ٹھیک ہے سلمان, آپ سے تو دل چاہتا ہے, آپ کی اتنی پیاری باتیں ہوتی ہیں, اینڈ دا وے یو اسپیک, تو ہمارا دل چاہتا ہے کہ بس ہم بیٹھے رہیں اور آپ بولتے رہیں. بٹ آف کورس وی ہیو سم ٹائم کنسٹرینٹس آلسو. بالکل اینڈ میں آپ کیا کہنا چاہیں گے, کچھ آپ اپنے جو یوتھ ہے ان کے لیے, اپنے پاکستانیوں کے لیے؟ آپ کا گانا جو ہے وہ تو مجھے لگتا ہے وہی سب سے بڑی آپ کی امید ہے, جذبہ جنو تو ہمت نہ ہار, لیکن پھر بھی آپ کا جو ہے ایک میسج کیا ہوئے گا؟
دیکھیں یہ جن وقتوں میں ہم رہ رہے ہیں نا بڑے نازک حالات ہیں. ابھی جنون نے نا 6 اکتوبر کو دبئی میں
بہت سکسیسفل آپ کا کانسرٹ تھا, بہت ہی زبردست. میرا بھائی ادھر ہوتا ہے تو ہی سینڈ می سم ڈیٹیلز اباؤٹ اٹ, تو وہ کہنے لگے کہ بہت زبردست ان کا کانسرٹ تھا وہاں پہ.
تو شازیہ وہ اس کانسرٹ پہ نا لوگ انڈیا سے بھی فلائی کر کے آئے, سعودی عرب سے بائی روڈ آئے, قطر سے اور جوائن پاکستان سے بھی آئے. لیکن انفارچونیٹلی اگلے دن 7 اکتوبر کو جو سانحہ ہوا ہے اس کی وجہ سے دنیا ہل گئی ہے. تو میں آپ کو یہ آخر میں ایک میسج دینا چاہتا ہوں, دیکھیں امن جو ہے نا وہ بہت ایک نازک اسٹیٹ ہے, اسٹیٹ آف پیس. اور میں ایز اے یو این گڈ ول امبیسڈر میں آپ کو یہ کہتا ہوں کہ کوشش کریں کہ آپ کی نجی زندگی میں اور پبلک زندگی میں جو بھی ہے نا, اگر آپ کینیڈا اور امریکہ میں رہ رہے ہیں تو کوشش کریں کہ جو آپ کے ارد گرد لوگ ہیں ان کو اپنا جو بھی آپ کا موقف ہے, آپ کا اوپینین ہے, اس کو نا ایک ایسے طریقے سے لوگوں کو سمجھانے کی کوشش کریں کہ وہ امیج جو ہے پاکستان کا اور مسلمانوں کا وہ ایک بڑا پازیٹو امیج ہو. کیونکہ نا اسلاموفوبیا تیزی سے دنیا میں پھیل رہا ہے, اور آپ نے فلسطین میں جو حال دیکھا ہے کہ یونائٹڈ نیشنز کے جو سیکرٹری جنرل ہیں انہوں نے کہا ہے کہ اس طرح کا میں نے اپنی زندگی میں یو این کی تاریخ میں قتل عام نہیں دیکھا, جو بچوں کا اور خواتین کا قتل عام ہو رہا ہے فلسطین کے اندر. اور ہمیں دعا کرنی چاہیے کہ سیز فائر ہو اور امن آئے دنیا کے اندر. اور آپ اپنا جو بھی دیکھیں, مجھے میرا تو ایمان ہے کہ بیسک لیول یہ ہے کہ اگر آپ کچھ نہیں کر سکتے تو دل میں برا سمجھیں, اگر منہ سے روک سکتے ہیں تو منہ سے بولیں, آپ کی سوشل میڈیا کو استعمال کریں, اور اگر ہاتھ سے روک سکتے ہیں تو ہاتھ سے روکیں. کیونکہ امن ہوگا تو ہیومینٹی ہے, اور امن نہیں ہوگا تو پھر کیاوس ہے.
تھینک یو ویری مچ سلمان, اٹ ہیز بین این ایبسولیوٹ پلیزر ٹاکنگ ٹو یو ونس اگین, اور ہم چاہیں گے کہ آپ ہمارے ساتھ آتے رہیں اسی طرح, اور اپنی پیاری باتیں جو ہے ہمارے ساتھ شیئر کریں. ہماری جو یوتھ ہے اس کو آپ انکریج کریں ٹو ورک ہارڈر اینڈ ٹو بی سین ایٹ پلیسز, یو نو. اور جیسے آپ بہت بڑی پوزیشن پہ پہنچے تو ہمارے بچوں کے لیے, وہ ہم ایک کوشچن آپ سے کریں گے کسی اور دن کہ کیا انگریڈینٹ ہے, آف کورس بیسٹ ایجوکیشن, بٹ وہ کیا چیز ہے جو آپ کو لے کے جاتی ہے بالکل ٹاپ کے اوپر, اور آپ پھر دنیا کے اندر اپنا انفلوئنس یوز کر سکتے ہیں اس کے لیے. بٹ دیٹس آل دا ٹائم دیٹ وی ہیو ٹوڈے, اینڈ تھینک یو ویری مچ فار کنیکٹنگ ود اس, اینڈ تھینک یو ویری مچ فار یور کامنٹس, بٹ بائے فار ناؤ.
تھینک یو شازیہ, تھینک یو,
تھینک یو.
ویری گڈ انٹرویو, اینڈ اب بقیہ کی باتیں ان شاء اللہ تعالیٰ کل ہم آپ کو لیے چلیں گے اب ذیشان احمد کی جانب, جہاں سے وہ پروگرام کو کنٹینیو کریں گے.
میرا درد بھی میری عاشقی اب تم
रह लूं